हामी क्रिश्चियन जीवनमा प्रगति गर्नलाई चाहिँ एउटा नितान्त आवश्यक कुरा छ, त्यो चाहिँ के भने एउटा सत्यता हामीले बुझ्नै पर्छ। ओहोदा र अभ्यासको बीचको भिन्नता बुझ्नुपर्छ। मैले दुईटा शब्द प्रयोग गरेँ, एउटालाई ओहोदा, अर्कोलाई अभ्यास। अनि यो दुईटा बीचको भिन्नता बुझ्नु नितान्त आवश्यक छ। अनि प्राय जसो ओहोदा भन्दाखेरि चाहिँ हामीले चाहिँ एउटा सरकारी अथवा गैर सरकारी कार्यालयमा एउटा कर्मचारी अथवा एउटा पदाधिकारीको उसको दर्जा अथवा पद भन्ने बुझ्छ ओहोदा। अनि अहिलेलाई त्यही नै सोचिरहनु भएको छ। अनि विश्वासीको ओहोदा छ भनेको छ, परमेश्वरको दृष्टिकोणमा यो आत्मिक ओहोदा छ। जसरी एउटा कार्यालयमा चाहिँ एउटा पदाधिकारीको ओहोदा हुन्छ, विश्वासीको ओहदा छ, अनि त्यो एकातिर छ। तर अर्कोतिर चाहिँ यो ओहदा छ र अर्कोतिर चाहिँ विश्वासीको अभ्यास पनि हुन्छ। अनि अभ्यास भनेको चाहिँ नेपाली भाषामा त कुनै कार्यको व्यावहारिक पक्षतिर विशेष रूपमा बारम्बार गरिने मेहनतलाई चाहिँ अभ्यास भन्छ। जस्तो कि हाम्रो स्कुल गइरहनु भएको भाइ बहिनीहरूले चाहिँ के गर्नु छ भने, जस्तो कि गणितमा धेरै अभ्यास गर्नुपर्छ, अनि सरले भन्छ यो अभ्यास गरेर ल्याउन, अनि त्यो एकदम विशेष रूपमा चाहिँ यो व्यावहारिक रूपमा खालि क्लासमा त बस्यो शून्य 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 होइन, तर अब घरमा गएर अभ्यास गर्नुपर्ने, त्यो व्यावहारिक रूपमा आफैले नै अब जोड घटाओ जे जे गर्नु पऱ्यो गर्न सक्नु पऱ्यो यस्तै। त्यसैले अभ्यास भनेको चाहिँ व्यावहारिक पक्षको कुरा आउँछ, व्यवहारमा ल्याउने कुरा हो। एकातिर ओहदा, अर्कोतिर अभ्यास, अनि यो दुईटा भिन्न कुराहरू हुन् तर एकदम सम्बन्धित कुराहरू हुन्। अनि यो दुईटा बीचको भिन्नता चाहिँ बुझ्नु एकदम महत्त्वपूर्ण छ। यसलाई चाहिँ हामी आज अध्ययन गर्दाखेरि चाहिँ अरू जोडी शब्दहरूद्वारा पनि हामीले यसलाई बयान गर्न खोज्छौँ। जस्तो कि ओहदालाई चाहिँ परमेश्वरसितको हाम्रो सम्बन्ध भन्न सकिन्छ, अनि अभ्यास अथवा व्यावहारिक त्यो हाम्रो अभ्यासलाई चाहिँ हाम्रो दिनदिनको उहाँसितको सङ्गति भन्न सकिन्छ। सम्बन्ध, सङ्गति, त्यो दुईटा बीचको भिन्नता चाहिँ बुझ्नु चाहिँ महत्त्वपूर्ण भएकोले आज चाहिँ हामी यसमा विशेष ध्यान दिँदै अध्ययन गर्दैछौँ। ओहदालाई नेपाली शब्दकोशमा हेऱ्यो भने पद अथवा स्थान पनि भनिन्छ, काम पनि भनिन्छ, पद अथवा पदवी पनि भनिन्छ। जस्तो कि हामीले भन्छौँ कसैले राम्रो जागिर पाएछ भने उसले राम्रो काम पाएको छ भन्छ, हामीले भनेको उसले राम्रो स्थान पाएको छ। तर एक महिना बितेपछि कसैले सोध्ला राम्रो काम त पाए थियो माइलाले, होइन अब हाम्रो माइलाले भने होइन तर राम्रो काम पाए थियो, तर एक महिनापछि चाहिँ कसैले सोध्ला माइलाले कस्तो काम गर्दैछ, त्यो भनेको चाहिँ अब उसको काम चाहिँ कस्तो भयो, उसले त्यो अफिसको काम राम्रो गर्न सकिसकेन। अनि अर्कोले भन्ला उसले राम्रो काम गरेको छैन, त्यो चाहिँ उसको अभ्यास भयो, ओहदा त काम पाइसक्यो, ओहदा त छँदैछ तर उसले राम्रो काम गरेको छ कि छैन भन्नेमा चाहिँ त्यहाँ चाहिँ अब जाँच्नु पर्ने हुन्छ। अन्त हामीले यसरी पनि भन्छ, ऊ राम्रो ठाउँमा पुगेको छ, ओहदा स्थान। अनि प्राय अब संसारमा चाहिँ कस्तो भने, राम्रो पद पाउन, पदवी भनेको त राम्रो एउटा उपाधि, सम्मानजनक एउटा पद हो संसारमा, प्राय चाहिँ त्यो कसरी पाइन्छ भने योग्यता अनुसार पाइन्छ। तिमी कति पढेको छौ, तिम्रो अनुभव कति छ, ए ल आओ तिमीलाई यो म काम दिन्छु, त्यसरी एउटा मालिकले भन्नु स्वाभाविक। संसारमा प्राय योग्यता अनुसार त्यो ओहदा अथवा पदवी दिइन्छ, तर हाम्रो आत्मिक हाम्रो प्रभुमा चाहिँ प्रभु येशूको योग्यताले चाहिँ हामीले त्यो ओहदा पाएका हौँ। हाम्रो आफ्नै योग्यताले नभइकन हामीले चाहिँ येशू ख्रीष्टको सिद्ध योग्यता, उहाँको धार्मिकता नै हामीलाई दिएको छ, अनि हामी परमेश्वरसित ख्रीष्टद्वारा सम्बन्ध भएको छ। जसरी उहाँले भन्नुभएको छ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउँदैन, त्यसैले अनुग्रहले हो है। त्यसैले ओहदा र अभ्यास हामी यो बुझ्न चाहन्छौँ आज राम्ररी, अनि तपाईँलाई ठुलो मद्दत हुन्छ यो बुझ्नुभयो भने। मेरो जीवनमा यो बुझेको दिनदेखि धेरै वर्ष अगाडि है, अनि यो झन्झन बुझ्ने क्रममा है, यसले मलाई स्थिर राखेको छ। म लड्दा, म हार खाँदा, अनेक चुनौती आउँदा अनि मैले जस्तो गर्नुपर्ने गर्न नसक्दा त्यो सब बेलामा चाहिँ यो भिन्नता बुझेकोले चाहिँ म आत्तिनु परेको छैन। अनि त्यसैले तपाईँको क्रिस्चियन जीवनमा पनि तपाईँलाई एकदम स्थिर भएर अगाडि बढ्नलाई चाहिँ यो बुझ्न अति महत्त्वपूर्ण छ। परमेश्वरले हामीलाई सहायता गर्नुभएको छ। त्यसैले यहाँ के भन्न खोजिएको हो भने एकातिर परमेश्वरको सामु विश्वासी जनको एउटा नयाँ ओहदा र सम्बन्ध छ विश्वास गरेको दिनदेखि नै, मुक्ति पाएको दिनदेखि नै। अनि त्यो ओहदा अथवा यो सम्बन्ध चाहिँ अनन्तको लागि छ। उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले के पाओस्? अनन्त जीवन पाओस्। यो हाम्रो ओहदा अनन्तको लागि यो सम्बन्ध छ, अनन्त जीवन। यो सिद्ध छ, यसमा केही हामीले थप्नु परेको छैन, यसमा कुनै पनि त्रुटि छैन। परमेश्वरले 90% दिनुभयो होइन हामीलाई, मुक्ति, अनन्त जीवन, क्षमा इत्यादि, यो सब ओहदा चाहिँ सिद्ध छ। र त्यसैले यो अपरिवर्तनीय पनि छ। यो अनन्त सिद्ध भएकोले यो हाम्रो ओहदा कहिले पनि हराउने छैन है। हाम्रो ओहदाबाट कहिले हामीलाई निकालिने छैन। यो पद अनन्तको लागि हो, यो ओहदा, यो सम्बन्ध साँचो विश्वासीको लागि। किन? किनभने यो ओहदा चाहिँ पूर्ण रूपमा ख्रिस्ट येशूमा निर्भर रहेको छ। यो ओहदा दिलाउने नै प्रभु येशू ख्रिस्ट। त्यसैले चाहिँ यो अपरिवर्तनीय सिद्ध अनन्त छ एकातिर। तर अर्कोतिर चाहिँ यस वर्तमान संसारमा आइतबार, सोमबार, मङ्गलबार हरेक दिन हिँड्ने क्रममा विश्वासी जनको एउटा अभ्यास गर्नुपर्ने कुरा पनि छ। उसले व्यवहारिक पक्षमा उसले गर्नुपर्ने कुरा पनि छ, उसको हिँडाइ छ, उसको दिनदिनको जीवन छ जुन चाहिँ ऊ जिउनुपर्छ। तर उसको दिनदिनको हिँडाइ, उसको दिनदिनको अभ्यास र व्यवहारिक पक्ष चाहिँ उसको ओहदाभन्दा कम छ। बुझ्दैनछ? उसको ओहदा जत्तिकै चाहिँ छैन। ओहदा ज्यादै उच्च छ तर उसको हिँडाइमा चाहिँ त्योभन्दा घटी नै छ। किन? किनभने यो अभ्यास अथवा हिँडाइ चाहिँ उसकै आज्ञा पालनमा भर पर्छ। ऊ कति आज्ञाकारी भयो भन्ने कुरामा चाहिँ उसको हिँडाइ भर पर्छ। ओहदा त ख्रिस्टले क्रुसमा गरिदिनु भएको कामले उसलाई सिद्ध ओहदा दिलाएको छ, तर उसको अभ्यास र दिनदिनको अनुभव है, ख्रिस्टसितको, परमेश्वरसितको संगतिको हिँडाइ चाहिँ ओहदा जत्तिकै सिद्ध चाहिँ छैन, कमै छ। एक दिन चाहिँ सिद्ध हुनेछ, त्यो चाहिँ ख्रिस्टको दिनमा जब हामीलाई प्रभुले उठाएर लानुहुन्छ र हामीलाई नयाँ शरीर पनि दिनुहुन्छ। तर त्यो नभएसम्म चाहिँ हाम्रो हिँडाइ, हाम्रो अभ्यास चाहिँ, हाम्रो दर्जा र पद र ओहदा जत्तिकै चाहिँ छैन। अनि यो चाहिँ आज्ञा पालनमा भर पर्ने भएकोले हरेक विश्वासीको हिँडाइ चाहिँ उत्तिकै बराबर पनि छैन, तर हरेक विश्वासीको ओहदा भने उत्तिकै बराबर छ। किनभने ओहदा त ख्रिस्टले दिएको, अनि ख्रिस्टले त हरेकलाई उत्तिकै दिनुभएको छ। हरेकले उत्तिकै ख्रिस्ट पाएको छ, उत्तिकै पवित्र आत्मा पाएको छ, तर हरेकले उत्तिकै अभ्यासमा चाहिँ उनीहरू उत्तिकै गर्न गरिरहेको हुँदैन। अनि त्यसको विभिन्न कारण छ। भर्खर नयाँ विश्वासीलाई कहिल्यै ज्ञान हुँदैन। अर्को चाहिँ ज्ञान भएको विश्वासी पनि उसले त्यो ज्ञानलाई प्रयोग नगर्न सक्छ, विभिन्न कारण छ। आज्ञाकारितामा निर्भर भएकोले अभ्यास चाहिँ ओहदा जत्तिकै बराबर चाहिँ छैन। अब यो सत्यता यति महत्त्वपूर्ण छ प्रिय दाजुभाइ दिदीबहिनीहरू, कि एउटा हामीले एकजना जीवन व्यक्तिको जीवनमा भएको घटना हामीले सुन्न लागिरहेछौँ। जुन व्यक्तिले चाहिँ ऊ नयाँ विश्वासी हुँदाखेरि चाहिँ यो ओहदा र अभ्यासको भिन्नता नबुझेकोले उसको जीवनमा झन्डै दुर्घटना नै भयो। अनि हामीले हेर्न लागेको उदाहरण चाहिँ ह्यारी आइरनसाइड भन्ने एकजना विश्वासीको उदाहरण हो. उहाँ कसरी विश्वासीहरू बीच चाहिँ चर्चित हुनुहुन्छ भने उहाँ चाहिँ बाइबलको टिप्पणीहरू लेख्नुभयो पछि गएर, अनि प्रभुले ठुलो आशिष दिनुभयो. तर पहिला चाहिँ झन्डै झन्डै उहाँ निराशमा डुबेर दुर्घटनाको शिकारै झन्डै बनिसकेको थियो. कारण किनभने सही शिक्षा नपाएर. के भएको थियो भने ह्यारी आइरनसाइडको क्रिस्चियन जीवन चाहिँ एउटा विश्वासीहरूको एउटा समूह जसलाई चाहिँ सेल्भेसन आर्मी भनिन्छ, अहिलेसम्म पनि छ उहाँहरू होइन, उहाँहरूको सदस्यको रूपमा निकै जोसका साथ सुरु भएको थियो. अनि ह्यारी आइरनसाइडले के शिक्षा त्यहाँ पाइरहनु भएको थियो भने मुक्ति पायौँ, अब दोस्रो आशिष पाउनु बाँकी छ, त्यसरी सिकाउँथ्यो त्यहाँ. मुक्ति पायौँ अब दोस्रो आशिष भने के हो भन्थ्यो भने उनीहरूले भन्थ्यो कि यही जीवनमा हामी पाप रहित बन्न सक्छौँ, यही जीवनमा हामी सिद्धताको दोस्रो आशिषको अनुभव गर्न सक्छौँ भनेर त्यहाँ सिकाइन्थ्यो जोरदारको साथ. अनि जवान ह्यारी आइरनसाइडले पनि यही शिक्षालाई विश्वास गर्दै यो अनुभव प्राप्त गर्न अगाडि बढे. उनी उपवास बस्न थाले, उनले प्रार्थना गर्न थाले, र आफूले जानेको जसरी जाने थियो त्यसरी नै यत्नसित परमेश्वरको खोजी गर्न थाले. अन्तमा उनी चाहिँ जङ्गल पसे, अनि उनले भने जति आवश्यक छ त्यति म बस्छु जङ्गलमा जबसम्म मैले चाहिँ यो खोजेको दोस्रो आशिष नभेट्टाएछ. अनि गए. केही दिनपछि उसले ठाने, ओहो मैले दोस्रो आशिष पाएँ. अनि फर्केर आए सल्वेसन आर्मीको सभामा, फर्केर आफूले आफू चाहिँ उभिएर सबैको सामु गवाई दिए, मैले प्राप्त गरे. सबैले भन्यो हालेलुया, सबैले चाहिँ प्रशंसा होस् भन्यो होला होइन, मैले प्राप्त गरे. तर ह्यारी आइरनसाइडको जीवनमा पुरानो मान्छे त अझ पनि रहेछ भनेर उनले चाँडै नै महसुस गरे. विश्वासीले बुझ्दैन चाहिँ उनी यति निराश बने कि भताभुङ्ग मनस्थितिले गर्दा उनी अस्पतालमा भर्ना भए. अब उनले के निर्णय गरे, म यो क्रिस्चियन जीवनलाई बिर्सिदिन्छु अब, किनकि यो व्यवहारिक रहेनछ, यो काम गर्दैन रहेनछ भनेर उसले सोचे. त्यहाँसम्म पनि पुग्यो यति निराश. तर परमेश्वरको दयामा उसलाई बाइबलको ठिक ठिक शिक्षा कसरी पवित्र जीवन जिउन सकिन्छ, बाइबलीय पवित्रीकरणको ठिक ठिक शिक्षा सिकाउनलाई परमेश्वरले उसका दुईजना विश्वासीहरू पठाउनु भयो. तब उनले आफ्नो क्रिस्चियन जीवनलाई सही जगमाथि बचाउन सके र ख्रिस्टको एक ज्यादै फलदायी सेवक बन्न पुगे ह्यारी आइरनसाइड. अनि ओहदा र अभ्यासको भिन्नता बुझ्ने यति महत्त्वपूर्ण छ. ओहदा सिद्ध छ, हाम्रो अभ्यास सिद्ध छैन. अब यसलाई बुझ्नलाई चाहिँ अहिले चाहिँ के शब्द प्रयोग गर भने सम्बन्ध, ओहदालाई सम्बन्ध भन्न सकिन्छ र हाम्रो अभ्यास व्यवहारिकलाई चाहिँ सङ्गति भन्न सक्छ. त्यसरी हेर, जस्तै गलाती तिनमा एकचोटि पल्टाउनुहोस् त, गलाती तिन अध्यायमा, गलाती तिन अध्यायको 26 पदमा गलाती तिनको 26 पदमा हामी पढ्छौँ, किनकि ख्रीष्ट येशूमाथि राखिएको विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हो. ख्रीष्टमा विश्वास गर्नेहरू चाहिँ परमेश्वरका के हुन्? सन्तान हुन्. अर्थात् एक विश्वासीलाई प्रभु येशू ख्रीष्टको रगतले गर्दा, उहाँमाथि विश्वास मात्र गरे उसले, तर ख्रीष्टको रगतले गर्दा परमेश्वरको परिवारभित्र छोराकै रूपमा ग्रहण गरिएको छ. गरिसकिएको छ परमेश्वरको सन्तान भनेर यहाँ पढ्नु। यो चाहिँ सम्बन्ध हो अनि यो सम्बन्ध कहिल्यै बदलिने छैन प्रियहरू, किनकि यो त एकदम ठूलो मूल्य तिरेर किनिएको वरदान हो। हामीलाई परमेश्वरको सन्तान बनाउनलाई येशू ख्रीष्टले आफ्नो प्राण क्रुसमा बलि दिनु पर्यो, मर्नु पर्यो हाम्रो पापहरू बोकेर। त्यसैले परमेश्वरले विश्वासीलाई आफ्नो परिवारबाट कहिले पनि निष्कासन गर्नुहुने छैन, कहिले पनि अफाल्नुहुने छैन आफ्नो सन्तानलाई। त्यो भयो हाम्रो सम्बन्ध। तर अर्कोतिर चाहिँ यस वर्तमान संसारमा एउटा विश्वास चाहिँ परमेश्वरसितको संगतिमा ज्योतिमा ऊ हिँडिरहेको छ कि छैन है भन्ने कुरा आउँछ। त्यसैले अर्थात् परमेश्वर यस संसारमा परमेश्वरसित सम्बन्ध त छ है, तर परमेश्वरसितको संगति भइरहन चाहिँ ज्योतिमा हिँडिरहेको हुनुपर्छ। ज्योतिमा हिँडिरहेछ भने परमेश्वरसित संगति भइरहेछ एउटा विश्वासीको, ज्योतिमा हिँडिरहेको छैन भने परमेश्वरसित उसको संगति भइरहेको छैन। यही कुरा त यहाँ पहिलो योहन्ना एक अध्यायको विषय हो। त्यो वास्तवमा पुरै पहिलो योहन्नाको पुस्तकको विषय के हो भने परमेश्वरसितको हाम्रो संगति, सम्बन्ध त भइसक्यो संगति। पहिलो योहन्ना एक अध्यायको पाँचदेखि सात पढौँ त। पहिलो योहन्ना एक अध्यायको पाँच पदमा अनि जुन समाचार हामीले उहाँबाट सुनेका छौँ र तिमीहरूलाई सुनाउँछौ त्यो यही हो, विश्वासीहरूलाई भन्दैछ परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा अन्धकार छँदै छैन। उहाँसँग हाम्रो संगति छ भनी हामी भन्छौँ तर अन्धकारमा हिँड्छौँ भने हामी झुट बोल्दछौँ र सत्य काम गर्दैनौ। तर जसरी उहाँ ज्योतिमा हुनुहुन्छ उसरी नै हामी ज्योतिमा हिँड्छौँ भने एक अर्कासँग हाम्रो संगति हुन्छ र उहाँका पुत्र येशू ख्रीष्टको रगतले हामीलाई सब पापबाट शुद्ध पार्छ, पारिरहन्छ तीन दिनको जीवनमा पाप स्वीकार गर्दै क्षमा हुने कुरा। त्यसरी यहाँ देख्नु है कम्तीमा दुईचोटि संगतिको कुरा गरेछ अनि ज्योतिको कुरा गरेछ अनि त्यो ज्योतिमा हिँड्ने कुरा गरेछ। ज्योतिमा हिँडिरहेछ भने परमेश्वरसित संगति हुन्छ, ज्योतिमा हिँडिरहेछ भने परमेश्वर संगति हुन्छ। किन? परमेश्वर ज्योति हुनुहुन्छ। अर्थात् जब विश्वासी पापमा हिँड्छ ऊ चाहिँ अन्धकारमा हिँडिरहेछ अनि परमेश्वर जो ज्योति भयो अन्धकार र ज्योति मिल्न सक्दैन, संगति हुन सक्दैन। त्यसैले यो चाहिँ भयो हिँडाइ। तर के चाहिँ अब अलमल हुनु भएन भने यदि म अन्धकारमा हिँड्छु भने हो म संगतिबाट चाहिँ वञ्चित हुन्छु, परमेश्वरसितको संगतिबाट चाहिँ म अलग्गिएको छु। तर यस कुराले परमेश्वरसितको मेरो सम्बन्धलाई चाहिँ बदल्दैन, बदल्दैन। संगति टुटे पनि सम्बन्ध टुटेको हुँदैन। परमेश्वरले आफ्ना सन्तानलाई अफाल्नुहुन्न। के गर्नुहुन्छ त परमेश्वरले आफ्नो सन्तानलाई जब उनीहरू अन्धकारमा हिँड्छ? उहाँले तिनीहरूलाई संगतिमा फर्काएर ल्याउनलाई, अनि यो भनेको चाहिँ परमेश्वरसँगै अब हिँड्ने बनाउनलाई तिनीहरूलाई छडी लाउनुहुन्छ भने चाहिँ बाइबलमा एकचोटि पढौँ न हिब्रू 12 अध्याय। परमेश्वरले आफ्नो सन्तानलाई जो उहाँसित उज्यालोमा हिँडिरहेको छैन उसलाई चाहिँ उज्यालोमा हिँड्ने गराउनलाई उसलाई चाहिँ छडी लाउनुहुन्छ भने चाहिँ केही दुःख पर्न दिनुहुन्छ, उसलाई ताडना दिनुहुन्छ भन्ने शब्द चाहिँ हिब्रू 12 छदेखि 10 पदमा म पढ्नेछु। हिब्रू 12 छदेखि 10 यदि ए माफ गर्नुहोस् 6 पद, किनकि जसलाई प्रभुले प्रेम गर्नुहुन्छ उसलाई ताडना पनि दिनुहुन्छ अनि आफूले अपनाएको हरेक छोरालाई कोर्रा पनि लाउनुहुन्छ। यदि तिमीहरूले ताडना सह्यौ भने परमेश्वरले तिमीहरूसित छोराहरूसित झैं व्यवहार गर्नुहुन्छ, किनकि कुन छोरा होला जसलाई बाबुले ताडना दिँदैन? तर तिमीहरूले ताडना पाएनौ भने जुन ताडनाका भागी सबै हुन्छन्, भनेको सबै सन्तानले ताडना पाउँछन्, तर तिमीहरूले पाएनौ भने तब तिमीहरू व्यभिचारद्वारा जन्मेका सन्तान हो, छोराहरू होइन, तिमीहरू चाहिँ साँच्चै परमेश्वरको सन्तान होइन भन्दैछ। यदि पापमा हिँडेर पनि परमेश्वरले तपाईँलाई ताडना दिँदैन भने तपाईँ उहाँको सन्तान होइन। नौपद फेरि हाम्रा उदाहरण दिँदैछ, शारीरिक बाबुहरू थिए हामीलाई जन्माउने बुवाहरू, जसले हामीलाई ताडना दिन्थे र हामीले उनीहरूलाई आदर गर्यौं, त के आत्माहरूका पिता भनेको परमेश्वर को अधीनतामा हामी झन बढी नबसौं र नबाँचौं? दशपद किनकि साँच्चै उनीहरूले शारीरिक बुवाहरूले त जुन कुरा उनीहरूलाई असल लाग्दथ्यो त्यही अनुसार थोरै दिनका निम्ति हामीलाई ताडना दिए, तर उहाँले अर्थात परमेश्वरले त हामी उहाँका पवित्रताका भागी हौं भनेर हाम्रा फाइदाका निम्ति ताडना दिनुहुन्छ। स्पष्ट छ, एउटा विश्वासीले ऊ अन्धारोमा हिँड्छ, पापमा हिँड्छ भने ऊ संगतिबाट चाहिँ वञ्चित हुन्छ है, तर ऊ सम्बन्धबाट वञ्चित भए छैन, उसलाई परमेश्वरले त्याग्नुहुन्न तर ताडना दिनुहुन्छ, त्याग्नुहुन्न तर ताडना दिनुहुन्छ है। अब त्यसैले यो सम्बन्ध संगति यो भिन्नता बुझ्दै हुनुहुन्छ है, बुझ्दै हुनुहुन्छ है, यो सम्बन्ध र संगतिलाई हाम्रो मानवीय सम्बन्धहरूद्वारा पनि छर्लङ्ग पार्न सकिन्छ, जस्तो कि हिब्रू 12 अध्यायमा पढ्दै थियौँ, जस्तो कि म मेरो बुवा आमाको परिवारमा जन्मे अनि म उहाँहरूको छोरा हुँ, त्यसलाई कुनै पनि कुराले बदल्न सकेको छैन, यद्यपि उहाँ मृत्यु भएर पनि गइसक्नु भयो, तर अहिले पनि मलाई कसैले सोध्यो भने तिम्रो बुवाको नाम आमाको नाम अब देखाउनु पर्यो भने म फलानाकै छोरा भन्छु, अहिले पनि बदलिया छैन त्यो। अनि उहाँहरू जीवितै हुँदाखेरि पनि त्यस्ता समयहरू नआएका होइनन् जुन बेला चाहिँ म एकदम मूर्ख बने, भनेको टेरिन, बुवालाई दुखित पारे अनि पाता कसेर भुइँमा लडाएको पनि मलाई याद छ, चिसो भुइँमा है दिनभरि उहाँलाई धेरै बेखुसी पारेको चाहिँ थिएँ मैले एउटा नराम्रो काम गरेर, अनि त्यो बेला त मेरो बुवासँग मेरो सङ्गति राम्रो भइरहेको थिएन, तैपनि मेरो बुवाले मलाई प्रेम त गरि नै रहनु भयो र मेरो सङ्गतिको लागि चाहिँ उहाँले तृष्णा गर्नुहुन्थ्यो, तर त्यो सम्भव हुनलाई चाहिँ मैले चाहिँ बुवा मैले यस्तो नगर्नुपर्ने थियो, गल्ती भयो भने चाहिँ मैले पश्चाताप चाहिँ नगरी हुँदैन थियो, अनि उहाँलाई चाहिँ आदर नगरी हुँदैन थियो उहाँसित मेरो सङ्गति राम्रो हुनलाई। परमेश्वरको परिवार पनि त्यस्तै हो, सङ्गति राम्रो हुनलाई चाहिँ त्यहाँ हाम्रो आज्ञाकारिता अधीनता इत्यादि आवश्यक, सम्बन्ध त छ जन्मले नै छ है। अब यो बुझ्नलाई छ नि एउटा सानो उदाहरण दिन खोज्छु, एउटा तराजु लिएर आएको छु मैले, यसको कारण छ अक्षरा बहिनीले मलाई आफ्नो तराजु सापटमा दिनुभएको छ, एउटा तराजु छ है। अब तराजुको दुईटा प्लेटहरू छन् अनि एकातिर चाहिँ लाई हामी ओहोदा भन्नेछौँ, अर्कोतिरलाई चाहिँ हाम्रो अभ्यास भन्नेछौँ, अथवा एकतिरलाई चाहिँ हाम्रो सम्बन्ध भन्नेछौँ, अर्कोतिरलाई चाहिँ हामी हाम्रो सङ्गति भन्नेछौँ। अनि यो ढक ले चाहिँ ओहदा जनाउँदछ, अर्थात् परमेश्वरसितको सम्बन्ध जो बदलिँदैन सधैँको लागि हो, यो अपरिवर्तनीय छ, यो ख्रिस्टको बहुमूल्य रगतले हामीलाई दिलाइदिएको हो उहाँको अनुग्रहले, यो चाहिँ हामीले सिद्धिमा पाएका। तर अर्कोतिर चाहिँ हामीले हाम्रो आज्ञाकारिता अनुसार चाहिँ हाम्रो सङ्गति हाम्रो हिँडाइ चाहिँ है को अलि हल्का पनि हुनसक्छ, अलिकति राम्रै वजनदार पनि हुनसक्छ हेर है. अब यो चाहिँ एउटा सानो सानो हो त्यति हुन्छ. अँ ठिक छ, एउटा धेरै सानो रहेछ, एउटै ठुलै टुक्रा नभए पनि. अब म यहाँ यो राखिदिन्छु है. अब ओहदा निकै भारी छ है. जुन ख्रिस्टमा हामीले पाएको ओहदा चाहिँ अति नै ठुलो कुरा हो वास्तवमा है. अब यसलाई राखौँ, अब यसलाई हेर्नुहोस् है. विश्वासीको ओहदा जति छ नि उसको अभ्यास चाहिँ त्यत्तिको छैन है. ऊ चाहिँ परमेश्वरको सन्तान भइसकेको छ, तर ऊ हरेक घडी चाहिँ परमेश्वरको सन्तान जस्तै आज्ञाकारी भएर चाहिँ हिँडिरहेको छैन. ऊ सिद्ध भएर हिँडिरहन खास सक्दैन पनि यो जीवनमा. तर के भने परमेश्वरको इच्छा के हो भने ऊ झन् होइन उसको ओहदा जस्तै भएको चाहिँ चाहनुहुन्छ. कोही विश्वासी चाहिँ एकदमै कम उनीहरूको अभ्यास हिँडाइ चाहिँ ज्यादा नै हल्का होला. कोही कोही चाहिँ अब सिक्दै गए प्रभुबाट, अलिकति ताडना पाउँदै गए, सिक्दै गए, अनि उनीहरूको चाहिँ अलिअलि झन्दै झन् बढ्दै गइरहेछ. प्रभुको इच्छा चाहिँ यो बराबर होस् भन्ने है. तर यो चाहिँ हामीले पाइसकेका छौँ, बुझ्दै हुनुहुन्छ. यो ओहदा यो चाहिँ हाम्रो दिनदिनको जीवनको हिँडाएको कुरा हो. अब यसलाई अहिले फेरि पछि चाहिन्छ होला हामीलाई होइन, तर एकछिन यहाँ राखौँ. एफएससीको एक अध्यायमा पल्टाउनुहोस् त, एफएससीको एक अध्याय अनि बाइबलीय पवित्रीकरण को ठीक शिक्षा बुझ्नलाई चाहिँ यो भिन्नता बुझ्नै पर्छ. र के पनि बुझ्नुपर्छ भने हाम्रो अभ्यास चाहिँ एकैचोटि हाम्रो ओहदाको एकदम नजिक पुग्दैन, यो क्रमिक रूपमा वृद्धि हुने कुरा हो. त्यसैले त धेरैचोटि बाइबलमा भनेको छ बढ्दै जाओ, किन त्यो भन्नु पर्यो. धेरैचोटि बाइबलमा भनेको छ झन् झन् तिमीहरूको प्रेम बढ्दै जाओस्, झन् झन् तिमीहरूको विश्वास बढ्दैछ. यस्तो यो चाहिँ क्रमिक विकास हुने कुरा हो. अब हामी एफएससी एक अध्यायमा भने अब यो ओहदा र अभ्यासलाई चाहिँ ऊ पनि भन्न सकिन्छ. ओहदा चाहिँ हाम्रो दर्जा भयो, यस्तै उस्तै शब्द हो. अभ्यास चाहिँ हामी हाम्रो दिनदिनको हिँडाइ भयो, दिनदिनको हाम्रो हिँडाइ, हाम्रो व्यवहार. अनि एफएससी एक अध्याय देखि हामी पढ्न थाल्यौँ अरे. अनि तपाईँलाई यहाँ थाहा छ एफएससीको पुस्तकमा चाहिँ छवटा अध्याय छ, एक दुई तिन चार पाँच छ. अनि पहिलो तिनवटा अध्यायमा तपाईँले पढ्नुहोस् अनि एकदम खोज्नुहोस् है. अनि तपाईँले एउटा कुरा चाहिँ पाउनुहुन्न त्यहाँ, त्यो पहिलो तीन अध्याय यो पुस्तकको आधा भागमा जति पढे पनि तपाईँले चाहिँ के चाहिँ पाउनुहुन्न भने एउटा विश्वासी कसरी हिँड्नुपर्छ भनेर बताइएकै छैन. त्यत्रो लामो खण्डमा विश्वासी कसरी जिउनुपर्छ बताएको पनि छैन. एकदम महत्त्वपूर्ण बुधा. पहिला विश्वासीलाई एकैचोटि ऊ कस्तो व्यवहार गर्नुपर्छ भनेर सिकाउँदैन बाइबलले. हामी मान्छेले त्यो चाहिँ सोध्छौँ, हामी यस्तो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ भनिरहन्छौँ होइन. तर बाइबलले परमेश्वरको तरिका चाहिँ एकदम फरक छ. उहाँले चाहिँ ओहदाको कुरा गर्नुहुन्छ, उहाँले भन्नुहुन्छ मैले तिम्रो लागि के गरिदिएको छु ध्यान दियो भन्नुहुन्छ. ख्रिस्टमा मैले तिमीलाई के बनाएको छु हेर. त्यसैले एफएससीको एक दुई तीन पद अध्यायमा पढ्दाखेरि चाहिँ एउटै बयान उसको व्यवहार कस्तो हुनुपर्छ बताउँदैन. यो खण्डको चाबी शब्द, मुख्य शब्द चाहिँ ख्रिस्टमा भन्ने शब्द छ, यो घरिघरि दोहोरिन्छ। कसरी व्यवहार गर्नुपर्छ भने कि तिमी ख्रिस्टमा के भएका छौ भन्ने कुरा चाहिँ परमेश्वरले बताउनुहुन्छ। तिमी संसारमा कसरी हिँड्दैछौ त्यसो कुरै गर्नुहुन्न उहाँले। सुरुमा उहाँले त्यो कुरा गर्नुहुन्न, उहाँले के भन्नुहुन्छ भने हेर त मेरो पुत्र येशु ख्रिस्टमा तिमीलाई मैले कसरी देख्दछु, मैले तिमीलाई कस्तो ओहदा दिएको छु, कस्तो दर्जा दिएको छु, राम्ररी बुझ मेरो छोराछोरी हो भनेर चाहिँ उहाँले भन्नुहुन्छ। त्यसैले ख्रिस्टमा 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 यही कुरा भनेको भने गर्नुहुन्छ होइन। संसारमा यसरी हिँड, संसारमा त्यसरी हिँड भन्नुहुन्न, सुरुमा सुरुमा चाहिँ ख्रिस्टमा ख्रिस्टमा। त्यसैले हेरौँ न एक दुईवटा एफसी एकको एक पददेखि नै सुरु हुन्छ। एफसी एकको एक परमेश्वरको इच्छाद्वारा येशु ख्रिस्टका प्रेरित पावलबाट एफेससमा भएका पवित्र जनहरू र ख्रिस्ट येशुमा विश्वासयोग्यहरूलाई, सुरु भइसक्यो, तिमीहरू ख्रिस्ट येशुमा छ, ख्रिस्ट येशुमा तिमीहरू पवित्र जनहरू, ख्रिस्ट येशुमा तिमीहरू विश्वासी रहेकाहरू, त्यसरी भन्न सकिन्छ। त्यो विश्वास योग्य भनेको चाहिँ विश्वासी रहेकाहरू, विश्वास गरेकाहरू, त्यो भन्न खोजेको। पढ्दै जाउँ तीन पदमा, हाम्रा प्रभु येशु ख्रिस्टका परमेश्वर र पिता धन्य हुन् जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रिस्टमा आशिषित पार्नुभएको छ। फेरि आ ख्रिस्टमा मैले तिमीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरू दिएको छु छोराहरू भन्दै हुन्छ। पढ्दै जाउँ दस पदमा, समयहरू पूरा भएपछि प्रबन्ध मुताबिक उहाँले सबै कुराहरू ख्रिस्टमा एकत्र गर्नुहुन्छ। भविष्य कुरा पनि भन्छ, भविष्य पनि सबै ठिकठाक हुने चाहिँ ख्रिस्टमा हो। बाह्र पद, यसकारण कि हामी जसले ख्रिस्टमा पहिले भरोसा राखेका छौँ उहाँको महिमाको प्रशंसाको कारण हौ। तिमीहरूले विश्वास राख्ने ठाउँ ख्रिस्टमा हो, ख्रिस्ट नभएको त केमा विश्वास गर्थ्यो? कतिले भन्छन् विश्वास ठुलो कुरा होइन, ख्रिस्ट नै हुनुहुन्न भने, क्रुसमा उहाँ मर्नु नै भएको थिएन भने हामीले के नै विश्वास गर्ने हो, कहाँ हामी समाउने हो, कुन दामले हामीलाई किन्ने हो? ख्रिस्टमा हाम्रो विश्वास पनि त्यही छ। बीस पद पढ्दै जाउँ, जुन सामर्थ्य उहाँले ख्रिस्टमा काममा लाउनु भयो जब उहाँले मरेकाहरूबाट उहाँलाई बौराएर उठाउनु भयो। उहाँले भन्दैछ प्रिय छोराछोरीहरू, तिमीहरूको जीवनमा यस्तो सामर्थ्यले म काम गर्न सक्छु, त्यो सामर्थ्य कस्तो सामर्थ्य थाहा छ? त्यो सामर्थ्य चाहिँ मेरो पुत्र येशु ख्रिस्टमा मैले काम लगाएको, त्यहाँ छ मेरो सामर्थ्य भन्दै हुनुहुन्छ। पढ्दै जाउँ दुई अध्यायको छ पद, अनि हामीलाई सँगसँगै बौराएर उठाउनु भयो र ख्रिस्ट येशुमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नु भयो। र विश्वासी त अहिले नै ख्रिस्टमा बसालिएको छ, उसको ओहदा हो यो स्वर्गीय स्थान, र परमेश्वरले हामीलाई चाहिँ ख्रिस्टमा देख्नुहुन्छ। दुईको दस, किनकि हामी असल कामहरूका निम्ति ख्रिस्ट येशुमा सृजना गरिएका उहाँका हातका कारिगरीहरू हौ, परमेश्वरका नयाँ रचनाहरू हौ। कसरी त्यो भयो? ख्रिस्ट येशुमा हो, उहाँभित्र हामीलाई अवस्थित गराइएको छ, उहाँसँग हामीलाई एकै बनाइएको छ। तेह्र पदमा दुई अध्याय, तर अब त ख्रिस्ट येशुमा तिमीहरू जो बितेको समयमा टाढा थियो ख्रिस्टको रगतद्वारा नजिक पारिएका छौ, अहिले नै तपाईँ नजिक हुनुहुन्छ परमेश्वरको ख्रिस्ट येशुमा। त्यसैले वास्तवमा हामीले एक तरिकाले बुझ्ने हो भने हामीले यसरी हेर्नुपर्छ। अनि कति भजनहरू हामीले गाउँछौँ अनि त्यसको एकै हिसाबले त्यो अर्थ पनि छ, नजिक झन् नजिक, तर परमेश्वर हुनुहुन्छ तिमीलाई त मैले नजिक पारिसकेँ। खालि अब त्यो चाहिँ हाम्रो ओहदाको कुरा है, ओहदा त अलिकति पनि नजिक हुनु परेछ, त्योभन्दा नजिक कतै ल्याउनु, कहाँ ल्याउनुहुन्छ उहाँले? उहाँकै पुत्रमा हामीलाई राख्नु भएको छ। हाम्रो अभ्यासको कुरा चाहिँ बेग्लै छ अनि त्यसको लागि चाहिँ गाइरहेको नजिक छ नजिक। तर अब ओहदामै हेरौँ, तीन अध्यायको छ पद, अर्थात सुसमाचार द्वारा ख्रीष्टमा देख्नुभयो चिन्ह लाउँदै हुनुहुन्छ कम्तीमा होइन कतै आफ्नो मनमा ख्रीष्टमा अन्य जातिहरू साझा हकवालाहरू एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा भागीदारहरू हुनुपर्छ अथवा हुन सकोस् भनेर है यसको मतलब हामी चाहिँ परमेश्वरको सबै असल प्रतिज्ञाहरू सम्पत्तिहरूको हकवाला बनाइसकेका छौँ ख्रिस्टमा ख्रिस्टभन्दा बाहिर होइन हाम्रो ओदान नै छ एघार पद त्यस अनन्त संकल्प अनुसार परमेश्वरको विलेको योजना अनुसार जो उहाँले हाम्रा प्रभु येशु ख्रिस्टमा संकल्प गर्नुभयो अर्थात् हामीलाई चाहिँ यो खण्ड पढ्यो भने परमेश्वरले चाहिँ सबै स्वर्गदूतहरूलाई मेरो अनुग्रह कस्तो हुन्छ हेर भनेर देखाउनलाई चाहिँ हामीलाई ख्रिस्टभित्र राखिदिनु भएछ अनि त्यसैले ख्रिस्टमा यस्तो उहाँले संकल्प गर्नुभएछ हामीलाई उहिलेदेखि नै त्यसैले हामीले भन्यो भने परमेश्वरको नजरमा एउटा विश्वासी ख्रिस्टमा छ ख्रिस्टभित्र छ उसलाई क्षमा गरिएको छ त्यहाँ उसलाई धर्मी ठहराएको छ त्यहाँ उसलाई छुटाएको छ त्यहाँ उसलाई पुत्रकै रूपमा ग्रहण गरिएको छ त्यहाँ अघि हामीले भजनमा गाएको थियौँ दुई साथमा परमेश्वरले यसरी हामीलाई भन्नुहुन्छ जसरी अथवा प्रभु येशूले भन्नुभएको वचनको आधारमा त्यो भजन लेखिएको छ जसरी मलाई पिताले प्रेम गर्दछन् उसरी नै तिमीलाई पनि हो प्रेम गर्न जसरी पिताले मलाई पुत्रलाई प्रेम गर्नुभएको छ येशूलाई त्यसरी नै तिमीहरूलाई पनि प्रेम गरिएको छ उसलाई अनन्त जीवन दिएको छ ख्रिस्टमा विश्वासीलाई स्वर्गीय स्थानहरूमा ख्रिस्टमा सबै आत्मिक आशिषहरूले आशिषित पारिएको छ यो नयाँ ओहदा चाहिँ सुन्नुहोस् है उसको कुनै पनि काम कुनै पनि कर्म उसले गरेको कुनै पनि एउटै काममा आधारित छैन यो त ख्रिस्टमा दिएको परमेश्वरको सित्तैको वरदान हो हेर्नुहोस् त एफेसी 2:8-9 किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ अनि यो तिमीहरू आफै बाटोको होइन यो परमेश्वरको दान हो कामहरूबाट होइन नत्र त कसैले घमण्ड गर्नेछ ख्रिस्टको आफ्नै रगत यसको मूल्य थियो एफसी 1:7 हेर्नुहोस् त एफसी 1:7 उहाँमा देख्नुभयो अब फेरि ख्रिस्टमा भनेको यो उहाँमा हाम्रो त्यहाँ ओहदा हाम्रो स्थान हामीले उहाँको अनुग्रहको धन अनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात् पापहरूको क्षमा पाएका छौँ त्यसर्थ यो नयाँ ओहदा चाहिँ कस्तो छ भने एकदम पक्का छ एकदम अपरिवर्तनीय छ यो चाहिँ अब स्पष्ट हुनुपर्छ नम्बर एक छ ठिक छ यहाँसम्म ठिक छ एउटा विश्वासीको ओहदा चाहिँ ख्रिस्टमा सबै प्रबन्ध गरिएकोले यो पक्का अपरिवर्तनीय छ अब तर तपाईँ त एफसी 1:2-3 पढेपछि त त्यसपछि चारमा जानुहुन्छ अनि चारमा आउने बित्तिकै विषयवद्धि त हो विषयवस्तु चाहिँ वात्तै बद्लिन्छ है अनि यो खण्डमा चाहिँ के को चर्चा गरिन्छ भने अब यस संसारमा एउटा विश्वासी भएर उसको व्यवहारको चर्चा गरिन्छ उसको अभ्यासको कुरा गरिन्छ अनि चाबी शब्द 4, 5, 6 अध्यायमा हेऱ्यो भने चाहिँ चाबी शब्द चाहिँ ख्रिस्टमा होइन त्यो त ओहदाको कुरा हो चाबी शब्द चाहिँ के हो हिँडाइ हो हिँडाइ त्यसैले 4:1 सुरु गरौँ न जब यो नयाँ खण्ड सुरु हुन्छ यो यसरी लेख सुरु हुन्छ यस कारण किन यो भनेको चाहिँ एफसी 1:2-3 कारण अर्को शब्दमा भन्यो भने तिमीहरूको ओहदा यस्तो भएकोले भनेको तिमीहरूको सम्बन्ध यस्तो सुनिश्चित र यस्तो अचम्मको अद्भुत यति आशिषपूर्ण यति सामर्थ्यपूर्ण भएकोले म प्रभुको कैदी तिमीहरूलाई विन्ती गर्दछु जुन बोलावटले तिमीहरू बोलाएको छौ त्यसैको योग्य चालमा हिँड बल्ल अब हिँड भन्ने कुरा एक दुई तिनमा छैन एउटा भने यसरी गर त्यसो गर केही पनि छैन. पहिला चाहिँ क्रिस्टमा यस्तो छ, क्रिस्टमा त्यस्तो छ, मैले यस्तो गर्दिनँ यस्तो गर्दैछु, नभए यसैले अब यसरी हिँड. अब यो तराजुलाई फेरि एकचोटि हाम्रो अध्ययनको लागि सहायता मागौँ. कुन चाहिँ ठुलो छ, ओरा कि अभ्यास? ओरा, यो त त्यस अर्थात् बाइबलमा ओहदालाई बोलावट पनि भनिन्छ. जसरी तिमीहरू बोलाइएका छौ, हाम्रो बोलावट ओहदा भनेको यो. अनि त्यसपछि के भनेको छ भने अब यसरी हिँड भनेको छ, यतातिरको कुरा गरेको. कसरी हिँड? यसको योग्य चालमा हिँड अरे. अब जुन शब्द छ यो योग्य भन्ने शब्द नेपालीमा अनुवाद गरेको छ, त्यो शब्द चाहिँ यो तराजु अथवा जोख्ने भन्ने शब्दबाट आउँछ ग्रिक भाषामा. अनि त्यो के भनेको भने यसको बराबरी, सक्दो बराबरी बनाऊ भनेको. यस्तो त्यति भनेको, मेरो ओहदा जस्तो छ त्यस्तै बनाऊ, तिमी छोरा हौ ल आज्ञाकारी छोरा, पवित्र जनाऊ पवित्र भएर हिँड है, तिमी आत्मामा छौ त्यसो आत्मामा हिँड, शरीरमा छ. त्यसैले यहाँ यो ओहदा को योग्य चालमा तिम्रो अभ्यास होस् बुझियो है. तर अब एउटा विश्वासी ऊ चाहिँ अब सिक्दै जानुपर्छ, बढ्दै 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 जानुपर्छ, अनि जति अघि बढ्दै गयो झन्झन झन्झन अनि प्रभु येशूको दिनमा चाहिँ बराबर हुन्छ. त्यो नयाँसम्म चाहिँ ऊ झन्झन नजिक जाने हो, झन्झन नजिक जाने हो, ख्रिस्ट जस्तै झन्झन हुँदै हुँदै जाने. यदि एउटा विश्वासीले नबुझिकन चाहिँ है ओहो त्यो जस्तो हुन सकिन, हुँदैन रहेछ भनेर ह्यारी आइरन साइडले गऱ्यो भने चाहिँ त्यो व्यक्ति चाहिँ अस्पतालमा पनि पुग्नुपर्ने रहेछ. अनेक गर्छन् है मान्छे चाहिँ जब उनीहरू शिक्षा नबुझेर उनीहरूको मानसिकता चाहिँ मा ठुलो गहिरो चोट अथवा असर परेपछि उनीहरू भ्रमले गर्दा. सत्य चाहिँ यो हो, ओहदा अवस्था. अब तपाईँको कस्तो छ? यस्तो छ कि यस्तो छ? त्यो चाहिँ तपाईँमा भर पर्छ. यो त सबैको उस्तै छ, तपाईँको यो पो कस्तो छ? यो चाहिँ अब यो जस्तो छ कि अथवा यो जस्तो छ कि होइन? अब त्यो चाहिँ फरक फरक ल्याउनु पर्ने चाहिँ एउटा कस्तो छ. अनि मलाई आशा छ तपाईँ के चाहनुहुन्छ, म चाहिँ यो जस्तै बराबर बनाउन चाहन्छु. कसरी बनाउने? अब शब्द देख्नुभयो होइन, चार अध्यायको एक पद, यसकारण म प्रभुको कैदी तिमीहरूलाई बिन्ती गर्दछु. जुन बोलावटले, जुन ओहदाले तिमीहरू ओहदिएका छौ भन्ने पनि हुन्छ, जुन बोलावटले तिमीहरू बोलाइएका छ, जुन ओहदामा तिमी राखिएका छौ, त्यसैको बराबर चालमा हिँड. अनि ऊ चाहिँ झन्झन बढ्दै जा, अनि धेरै ठाउँमा पढ्नुहोस्. अब हेर्न थालौँ त, यहाँ हिँड भन्ने शब्द त यहाँ सुरु भइसक्यो एक पदमै है. सत्र पदमा हेर्नुहोस् त, चार अध्यायको सत्र पद, यसकारण म यो भन्दछु र प्रभुमा गवाई दिन्छु, तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड. हिँडाइको बारेमा हो, जो आफ्नो मनको व्यर्थतामा चल्दछन् त्यसरी नहिँड. कसरी हिँड त? पाँचको दुई पद, दुई पद, र प्रेममा हिँड. देख्नुभयो, जसरी ख्रिस्टले पनि हामीलाई प्रेम गर्नुभयो. आठ पद, किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू ज्योति हौ, अब भनेको छ ज्योतिका सन्तानहरू झैं हिँड. आठमा हेरौँ, पन्ध्र पद, पन्ध्र पद, यसकारण तिमीहरू होसियारीसँग हिँडिरहेका छौ कि छैनौ, हेर बुद्धिहीन झैं होइन तर बुद्धिमान झैं हिँड. देख्नुभयो, व्यवहारको बारेमा. अब चार पाँच छ सबै त्यसैले यो हिँड्नु भन्ने शब्द हिँडाए, यस शब्दले चाहिँ क्रिस्चियन जीवन जिउने कुरालाई जनाइ रहेको छ। विश्वासी आज्ञाकारी भई हिँड्ने काम गर्दैन भने प्रभुसित उसको ठिक संगति भइरहेको हुँदैन। ऊ पापमा हिँड्छ भने उसले प्रभुलाई बेखुसी पार्छ र ऊ भित्र बास गर्नुहुने पवित्र आत्मालाई शोकित पार्छ। एफेसी 4:30 त्यसैले लेखेको छ, अनि परमेश्वरका पवित्र आत्मालाई शोकित नपार। तर उसले ख्रीष्टमा भएको उसको ओहदालाई भने गुमाउँदैन, त्यो चाहिँ सुनिश्चित छ, पक्का छ, अनन्त छ है। अब यो दुईटै कुरालाई चाहिँ ओहदा अभ्यास अथवा हाम्रो दर्जा र हिँडालाई चाहिँ एउटै पदमा हामीलाई हेऱ्यो भने चाहिँ बुझ्न अझ हामीलाई सजिलो पर्छ कि। त्यो चाहिँ हो एफेसी 5:8 हेर्नुहोस् त, एफेसी 5:8 किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ। यो मुक्ति पाउनुभन्दा अगाडिको हाम्रो ओहदा आदममा अन्धकार थियो, तर अब तिमीहरू ज्योति हौ। कुन चाहिँ शब्द मैले छुटाएँ? प्रभुमा। तिमीहरू ज्योति हौ मात्र भने छैन, तिमीहरू प्रभुमा चाहिँ ज्योति हो। तिम्रो ओहदा आफै त कहाँ ज्योति छ र हाम्रो ओहदा उहाँको योग्यता उहाँमा, त्यो चाहिँ हाम्रो ओहदाको कुरा गरेको पहिलो भाग। तिमीहरू अब प्रभुमा, अनि यो अब भन्ने शब्द देख्नुभयो, अबको मतलब अहिले नै भनेर। ओहदा चाहिँ हामी म मरेपछि पाउँछु होला, होइन, ओहदा अहिले पाइसक्यो। अब भनेको अहिले नै तिमीहरू ज्योति हो। त्यसपछि के गर्ने त? अब चाहिँ अभ्यासको कुरा आउँछ, ज्योतिका सन्तानहरू चाहिँ हिँड, आफ्नो ओहदाको बराबरीमा ल्याउन खोज। ज्योति सन्तान झैँ झैँ भनेको चाहिँ अब त्यसलाई चाहिँ बराबरमा ल्याउने भनेको, ज्योतिका सन्तानहरू चाहिँ हिँड। त्यसैले हरेक दिन एउटा क्रिस्चियन विश्वासीले चाहिँ उसको लक्ष्य चाहिँ के हुन्छ भने उसले चाहिँ आफ्नो ओहदा देख्छ, ख्रिस्टमा छु, ख्रिस्ट मलाई सिद्ध ओहदा दिएको छ, अनि ऊ चाहिँ अगाडि बढ्ने क्रममा चाहिँ ऊ भित्र बास गर्नु नै पवित्र आत्मामा भरोसा गर्दैछ, अनि उसले भन्दैछ कि म चाहिँ परमेश्वरको सन्तान भइसकेकोले नै म त उहाँलाई बुवा भन्न सक्छु, उहाँ मलाई पवित्र जन बनाइसकेकोले म त यो कुराबाट अलग बस्नुपर्छ, यो त मेरोसित मसित सरोकार छैन, यो कुराहरू यो अन्धकारको कुराहरू, अनि मलाई परमेश्वरले चाहिँ क्षमा दिनुभएकोले म चाहिँ अरूलाई पनि क्षमा दिन सक्छु, यसरी हेर्छु उसले। अनि सब उसले गर्ने व्यवहार चाहिँ उसको ओहदालाई हेर्दै गर्छ। जहिले पनि यो साँचो रूपमा क्रिस्चियन जीवन जिउने तरिका नै त्यही हो। ओहदालाई नहेरिकन गर्न खोज्नुहोस् तपाईँ फेल खानुहुन्छ। ऊ पर गएर ओहो सक्तो गरे हो मैले, के भयो खै, मैले कति प्रयास गरेको थिएँ, हो त्यस्तो खालको कुरा सुनिन्छ अब। तर जब चाहिँ उसले ओहदालाई हेर्दैछ, होइन, ख्रिस्टलाई हेर्दैछ, अनि भरोसा गर्दैछ, उसले मलाई बनाइसक्नु भएको छ, म केही म ज्योति बन्न खोज्ने होइन, म त ज्योति बनाइसकेँ, म ज्योतिको सन्तान चाहिँ हिँड्ने मात्र हो, अब चाहिँ त्यो अभ्यास गर्ने। त्यसैले यो वर्तमान, यो चाहिँ यो ओहदा चाहिँ वर्तमानमै एउटा विश्वासीको सम्पत्ति हो, उसको ओहदा हो, जुन चाहिँ ख्रिस्टको खर्चले किनिएको र विश्वासैद्वारा ऊ हिँड्नुपर्छ मलाई यो दिएको छ भनेर, विश्वासैद्वारा उसले चाहिँ भन्छ अब्बा पिता, ए परमेश्वर मलाई छोरा बनाउनुहोस् भन्दैन, उसले भन्छ धन्यवाद तपाईँ मेरो पिता हुनुहुन्छ। साँचो विश्वासीले यसरी गर्छ किनभने उस, अनि उसले यो ओहदाको विषयमा जब सिकाइन्छ उसले लिन्छ। त्यसैले विश्वासैद्वारा सित्तैमा वरदान स्वरूप प्राप्त गरिएको यो ओहदा हो भन्ने कुरा चाहिँ बुझ्नु अति महत्त्वपूर्ण छ। अनि त्यसैले हामी ज्योतिका सन्तान भएका हुनाले हामी ज्योतिका सन्तान झैँ हिँड्नुपर्छ। अर्को शब्दमा भन्यो भने हामीले मुक्ति पाइसकेकोले र हामीसँग अनन्त जीवन भएकोले नै हामी र हामी परमेश्वरको सन्तान भइसकेकोले हामी त्यस अनुसार हिँड्ने हो। ठिक छ यहाँसम्म है? त्यसैले निष्कर्षमा चाहिँ यदि एउटा विश्वासीले है यो कुरा बुझ्दैन, यी भिन्नताहरू बुझ्दैन भने के हुन्छ? कल्पना गर्नुस् है। अब ऊ कहाँ पुगेर चाहिँ पाप गर्न पुग्छ, शब्द रिसाउँदिन भनिराखे है, तर उसले के भन्थ्यो, झडाङ्गर रिस उठिहाल्यो है। अब चाहिँ उसलाई चाहिँ अशान्ति हुन्छ, पहिला त उसलाई त मतलब थिएन विश्वासी नहुँदा त, तर अब त पवित्र आत्मा यहाँ हुनुहुन्छ अनि उसलाई थाहा हुन्छ, उसको आनन्द हरायो है। ऊ अब चाहिँ निराश बन्न सक्छ है, ऊ चाहिँ अलमलमा पनि पर्न सक्छ होइन, के भयो मलाई, नयाँ गरी जन्मेको परमेश्वरको सन्तानले आफ्नो मुक्ति गुमाउन सक्छ भनेर जुन सिकाउनेहरू र विश्वास गर्नेहरूले चाहिँ पवित्र शास्त्रको यो एकदम स्पष्ट शिक्षालाई चाहिँ बुझेको छैन, ओहदा र अभ्यासको भिन्नता बुझ्नुभयो, यो नबुझ्दा कस्तो हुन्छ। अर्को कुरा, विश्वासीको दैनिक हिँडाइ, दैनिक जीवन जिइरहेको छ, तर उसको दैनिक हिँडाइले उसको ओहदालाई कुनै पनि असर पार्दैन। जस्तो कि फेरि तराजुलाई, तराजु चुडेछ। अब जुन ऊ विश्वास झन् ऊ हिँड्दै, अब एकदम ऊ चाहिँ राम्ररी हिँडेकोले उसको ओहदा चाहिँ झन्झन बढ्दै जाने हो, त्यो पाँच सय ग्रामको ढको थियो, अनि विश्व एकदम राम्ररी जिउन थालेकोले ऊ चाहिँ त्यो चाहिँ अब 700 ग्राम अनि 1 किलो हुँदै जान्छ जाने, सुरुमै एकदम ख्रिस जत्तिकै वजन राख्छ। हाम्रो हिँडाइले हाम्रो ओहदा झन्झन राम्रो हुने होइन, ओहदा त ख्रिस्टमा पुरै सिद्ध दिइसक्यो, खालि हिँडाइ चाहिँ त्यहाँसम्म पुग्नु पर्छ, अनि जीवनभरि पनि हामी त्यसको नजिक मात्र पुग्ने, तर झन्झन झन्झन नजिक चाहिँ हुनुपर्छ हाम्रो त्यो बराबरी भनौँ न, योग्य छ अब प्रभु इच्छा नै त्यही हो कि प्रभु येशु आइपुग्नु हुँदाखेरि चाहिँ हामीलाई बदल्नु पर्ने पर्ने चाहिँ धेरै बाँकी नरहोस्, बुझिहाल्नुहुन्छ। अनि विश्वासीको अब योभन्दा यसको मतलब चाहिँ के होइन भने, विश्वासीको दैनिक हिँडाइले उसको ओहदालाई कुनै असर पार्दैन भन्दैमा, उसको मुक्ति गुमाउने भन्दैमा, त्यो विश्वासीलाई पाप गर्न चाहिँ कुनै पनि बहाना छैन बाइबलमा, त्यो फेरि एकदम स्पष्ट छ। अनि यसको अध्ययन हामीले पहिला गरिसक्यौँ है, एउटा विश्वासीले पाप गर्यो भने के हुन्छ, उसले उसको प्रभुसित सङ्गति हुँदैन है, अनि नभएपछि के पाउँदैन उसलाई दिनदिनको जीवनमा, न प्रभुको बुद्धि पाउँछ, न सामर्थ्य पाउँछ, न सान्त्वना पाउँछ, न कस्तो खालको विश्वासी हुन्छ होला है, ऊ चाहिँ एउटा निराश खालको विश्वासी हुन्छ, ऊ चाहिँ एकदम माथि तल खालको विश्वासी हुन्छ है, ऊ नबढ्ने विश्वासी हुन्छ। अनि हामी त्यस्तो हुन चाहँदैन, तपाईँ आफ्नो विषयमा सोच्नुहोस् है। अनि उसले चाहिँ ठुलो भयङ्कर मूल्य वास्तवमा उसले तिर्नुपर्छ, यही जीवनमा पनि उसले कैयौँ अवसरहरू गुमाउँछ फल फलाउने, प्रभुको सेवा गर्ने, अनि पछिको लागि उसले इनाम गुमाउँछ है, त्यो त अध्ययन थुप्रै गरिसक्यौँ हामीले। अनि अर्को कुरा त के पनि अध्ययन गरेँ भने, अब मेरो ओहदा सुरक्षित छ गरे, म चाहिँ अब खास इनाम मात्र नपाउने खालको विश्वासी पनि, अब त्यस्तो सोचाइ छ भने छ नि, हामीले अर्को पनि अध्ययनमा के गर्यो भने, जो जुन व्यक्तिले चाहिँ मुक्ति मैले पाएँ भनेर स्वीकार चाहिँ गर्छ, तर स्वीकार गर्दैमा त्यो मुक्तिको भागीदार चाहिँ नहुन सक्छ, त्यो धेरैचोटि हामीले हेऱ्यौँ बाइबलमा एकदम चेतावनी दिएको छ। परमेश्वरलाई चिन्छौँ भनेर दावी गर्ने तर कामहरूद्वारा चाहिँ उहाँलाई इन्कार गर्ने यिनीहरू चाहिँ घिनलाग्दा निकम्मा अनाज्ञाकारी हुन्, तितस दुईको स्वरमा लेखेको छ है। त्यसैले प्रिय दाजुभाइ दिदीबहिनीहरू विश्वासीहरू, तपाईँ यति आशिषित हुनुहुन्छ ख्रिस्टमा, तपाईँ त्यसको आनन्द लिन सिक्नुहोस् न, तपाईँलाई ख्रिस्टमा अलग गरिएको छ, तपाईँ अलग भएर जिउनुहोस्, तपाईँले ख्रिस्टमा चाहिँ क्षमा दिएको छ, तपाईँ क्षमा पाएको एउटा व्यक्ति चाहिँ पापलाई घृणा गर्दै जिउनुहोस्, तपाईँलाई धर्मी ठहराएको छ, धार्मिकताको कामहरू गर्दै जिउनुहोस्, तपाईँलाई छुटकारा दिएको छ, बन्धनमा नपरिकन जिउनुहोस्, उहाँले दिइसक्नु भयो, तपाईँलाई पुत्रको रूपमा ग्रहण गरिएको छ, तपाईँ एकदम पिताको नजिक हेर्नुहोस्, अनन्त जीवन देखेको छ, अनन्त जीवनको लक्षणहरू वरिपरि छिमेकहरूले देखुन्न, अनि ख्रिस्ट तपाईँको प्रभुलाई महिमा गरे, यही चाहनुहुन्न है। तर तपाईँ चाहिँ यदि ख्रिस्टमा हुनुहुन्न, तपाईँमध्ये कोही तपाईँ ख्रिस्ट भन्दा बाहिर हुनुहुन्छ, यो मैले पाएकै छैन भन्नुहुन्छ भने तपाईँ किन बाहिर बसिरहने है? प्रभुले नै भन्नुभएछ, हे सबै मेहनत गर्ने र भारीले दबिएकाहरू हो, म कहाँ आऊ, तपाईँलाई त यति आज्ञा दिएछ, म कहाँ आऊ र म तिमीलाई विश्राम दिनेछु। येशु ख्रिस्ट तपाईँको पापहरूको लागि मर्नुभयो, वा नमरेको भए तपाईँ पापमा मर्नु पर्थ्यो, तपाईँ नरक जानु पर्थ्यो। यो कुरा चाहिँ परमेश्वरको वचनले सिकाउँछ। अनि उहाँ मरेर बढी उठ्नु भएकोले उहाँमाथि विश्वास गरी अनन्त जीवन सक्तिमा पाओस्। तपाईँको ओहदा ख्रिस्टमा मात्र हुन्छ।